नमस्कार, दैनिक पत्र पत्रिकाको सुंगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 11 गते शुक्रबार, श्रावण कृष्ण पञ्चमी, तदनुसार जुलाई 26 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना, उद्धार मापदण्ड पालना भएन शीर्षकमा गोर्खापत्रले प्रमुख समाचार छापेको छ। 18 जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा प्रश्न उठेको छ। दुर्घटनाको कारण र असरबारे छलफल गर्न हिजो बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्ड पालना नभएको बारे समेत प्रश्न गरियो। आइकाओको एयरपोर्ट सर्भिस म्यानुअल अनुसार विमानस्थलको सीमाबाट 4 किलोमिटरसम्मको दूरीमा हुने हवाई दुर्घटनामा उद्धारको कमाण्ड र कन्ट्रोल रेस्क्यू एण्ड फायर फाइटिङ सर्भिसेस डिभिजनले लिनुपर्छ। म्यानुअल अनुसार विमानस्थलको सीमाभित्र हुने कुनै पनि दुर्घटनामा 4 मिनटभित्र रेस्पोन्स गरिसक्नुपर्छ, तर बुधबारको दुर्घटनामा वास्तविक उद्धार झण्डै 30 मिनटपछि मात्र भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको एयरपोर्ट इमर्जेन्सी प्लान अनुसार पनि विमानस्थलको 4 किलोमिटर आसपास हुने हवाई दुर्घटनालाई लक्षित गरेर अलर्ट 1, 2 र 3 आपतकालीन अवस्थाका लागि विमानस्थलमा स्ट्याण्ड बाई राखेको हुन्छ। विभिन्न प्रकृति अनुसार त्यस्तो तैनाथी 11 तहको हुन्छ। अलर्ट 1 अन्तर्गत अग्नि नियन्त्रक सहितको टोली, 2 अन्तर्गत सम्बन्धित एरियाको प्रहरी र 3 अन्तर्गत दुर्घटनास्थलमा तत्काल नेपाली सेना परिचालन हुनुपर्छ, तर बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा तत्काल परिचालन हुनुपर्ने रेस्क्यू एण्ड फायर फाइटिङ डिभिजनले उद्धारका काममा देखाएको ढिलासुस्तीबारे प्रश्न उब्जाएको हो। उद्धार टोलीलाई विमानस्थलभित्र रहेको फायर पोइन्टबाट दुर्घटनास्थलमा पुग्न लाग्ने समयलाई निकै गम्भीर र महत्वपूर्ण समयका रूपमा लिइने भएकाले यसमा नियामक निकायको भूमिकालाई समेत गम्भीर रूपमा जोडेर हेरिएको छ। यसमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरवाही पनि प्रश्नको घेरामा परेको छ। चार्टर र नियमित नरहेको विमानमा परिचारिका उड्न नपाउने, प्राविधिक उडानमा नियामक निकायको अनुमति बिना सर्वसाधारण समेत राखेर उडाइएको थियो, तर सबैलाई सौर्य एयरलाइन्सले आफ्ना कर्मचारी भनेको छ। 9 वर्षीय बालक र ऊर्जा मन्त्रालयका कर्मचारीलाई समेत उसले आफ्नै भनेर सवारी सूचीमा राख्दा नियामक निकायले त्यसको अनुगमन नगरेको स्पष्ट देखिएको छ। जहाज दुर्घटनामा संयोगले बाँच्न सफल चालक मनिष रत्न साक्यले उपचारमा संलग्न चिकित्सकलाई दिनुभएको अभिव्यक्तिले जहाजले 100 फिटको उचाइ लिएपछि थप उचाइ लिन नसकेपछि नियन्त्रण गुमेको बताउनुले समेत जहाज प्राविधिक हिसाबले उडान योग्य नभएको प्रारम्भिक निष्कर्ष देखिन्छ। नेपालमा हरेक पटक जहाज दुर्घटनापछि बन्ने जाँचबुझ आयोगले औल्याएका विषयमा नियामक निकाय संवेदनशील नहुँदा दुर्घटना हुने क्रम बढ़ी नै रहँदा हिजो बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले नियामक निकायको क्षमतामाथि प्रश्न उठाउनु भएको छ। एउटै संस्थाभित्र रहेका सेवा प्रदायक र नियामक निकायले बनाएको प्रोटोकल अनुसार तयारी भएको भए समयमा नै उद्धार भएर मानवीय जोखिम कम हुन सक्ने सांसदहरूको विचार रहेको थियो। 108 हवाई दुर्घटना उपशीर्षकमा गोर्खापत्र लेख्छ, नेपालको हवाई दुर्घटनाको इतिहास कहाली लाग्दो छ। विक्रम सम्बत 2012 शुरू भएको दुर्घटनाको श्रृंखलामा बुधबारको दुर्घटना नै 108 हो। यससँगै 959 जनाको मृत्यु भएको छ। पटक पटकका हवाई दुर्घटनाले नेपाली आकाश मात्रै असुरक्षित बनाएको छैन, अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको बदनामी भइरहेकोमा सांसदहरूले चिन्ता व्यक्त गर्नुभएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना, उद्धार मापदण्ड पालना भएन शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ 35 दिनपछि उडेको थियो शौर्यको जहाज शीर्षक दिँदै यसै प्रसंगलाई कान्तिपुरले मुख्य खबर बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको शौर्य एयरको सीआरजे जहाज 35 दिन यता उडान नभएको देखिएको छ। मुख्य ल्याण्डिङ गियर फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार 4 पछि उडाइएको थिएन। ल्याण्डिङ गियर फेरेपछि थप मर्मतका लागि जहाज बुधबार पोखरा उड्दै थियो। नागरिक उड्डयन प्राधिकरणका एकजना उडान निरीक्षकका अनुसार त्यस जहाजले अन्तिम व्यावसायिक उडान भद्रपुर र विराटनगरका लागि गरेको थियो, जसलाई शौर्यका उप महाप्रबन्धक उमेश आचार्यले पनि पुष्टि गर्नुभएको छ। जहाजको ल्याण्डिङ गियर मर्मत क्यालेण्डर विधि अनुसार 18 जून असार 4 पछि रोक्नुपर्ने भएकाले व्यावसायिक उडानमा प्रयोग गरिएको थिएन। उहाँले भन्नुभयो शौर्यसँग 3 सीआरजे विमान छन्, तर बुधबारसम्म उसले व्यावसायिक उडानमा एउटा अल्फा नोभेम्बर माइक जहाज मात्रै राखेको थियो। अल्फा माइक ईको दुर्घटनामा परेपछि अर्को निर्णय नभएसम्म काठमाण्डुबाट भद्रपुर र विराटनगरका लागि गर्दै आएको व्यावसायिक उडान स्थगन गरिएको शौर्यका मार्केटिङ प्रमुख मुकेश खनालले जानकारी दिनुभयो। 35 दिनपछि उडेको थियो शौर्यको जहाज कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। यता उड्डयन क्षेत्र सुधार गर्न पर्यटन समितिको 6 निर्देशन शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको उड्डयन क्षेत्र सुधार गर्न सरकारवालालाई 6 निर्देशन दिएको छ। समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन आइकाओको सेफ्टी अडिट रिपोर्ट 1 उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। हिजो बसेको समितिको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई यस्तो निर्देशन दिएको हो। समितिका निर्देशनहरूलाई नयाँ पत्रिकाले बुदागत रूपमा उल्लेख गरेको छ। नागरिक उड्डयन सम्बन्धमा नियमन र सेवा प्रदायक सम्बन्धी विधेयकहरूको वर्तमान अवस्था समितिलाई यथाशीघ्र उपलब्ध गराउने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको नेपाल सम्बन्धमा पछिल्लो समय प्रकाशित सेफ्टी अडिट रिपोर्ट 1 उपलब्ध गराउने, ईयूले सन् 2023 नेपालमा गरेको अनसाइट एसेसमेन्टको प्रतिवेदनमा औल्याइएका विषयमा नेपालले कहिले सुधार गरिसक्छ सोका लागि स्पष्ट कार्ययोजना समितिमा यथाशीघ्र पेश गर्ने, नेपाली वायु सेवाले हाल कोरियामा उडान गर्न नपाइरहेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ सो सम्बन्धमा अप्नाउनु पर्ने रणनीति समितिलाई यथाशीघ्र उपलब्ध गराउने, 1 मार्च 2079 पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा गठित छानबिन समितिले पेश गरेको प्रतिवेदन 1 समितिमा उपलब्ध गराउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका पसल कबलसँग भएका सम्झौता, पसल कबल सञ्चालनमा रहेका समस्या एवं समाधानका उपाय सहितको योजना 1 समितिमा पेश गर्ने। उड्डयन क्षेत्र सुधार गर्न पर्यटन समितिको 6 निर्देशन शीर्षकमा समितिका निर्देशनलाई नयाँ पत्रिकाले अर्थ पृष्ठमा बुदागत रूपमा उल्लेख गरेको छ। यसरी धराशायी भयो डीडीसी शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार प्रकाशित छ। बजार हिस्सा निरन्तर गुमाउँदा सरकारी स्वामित्वको दुग्ध विकास संस्था डीडीसी टाट पल्टिने अवस्थामा पुगेको छ। संस्थानको कुल कारोबारमा 85% हिस्सा ओगट्ने पाउचको दूध बिक्रीमा सबैभन्दा धेरै गिरावट आएसँगै संस्थान नोक्सानी थेग्नै नसक्ने अवस्थामा पुगेको हो। 5 यताको तथ्याङ्क हेर्ने हो भने डीडीसीले बजारमा पठाइरहेको दूधको बिक्रीमा 1 करोड़ लिटर भन्दा बढ़ीले गिरावट आएको छ। आर्थिक वर्ष 2075-76 4.2 करोड़ लिटर दूध बिक्री भएकोमा 76-77 खस्केर 3.60 करोड़ लिटरमा सीमित भएको तथ्याङ्कले देखाउँछ। डीडीसीको बजार घुम्ने क्रम त्यसपछि झन तीव्र भएको देखिन्छ। 2077-78 3.51 करोड़ त्यसै गरी 2078-79 3.30 करोड़ र 2000 79-80 2,94,00,000 लिटर मात्रै दूध बजारमा बिक्री गरेको छ। भर्खरै बनेको नयाँ सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी डीडीसी घाटामा जानुको कारण बुझ्न नसकेको बताउँदै सुधार गर्ने दावी गर्नुहुन्छ। विगतमा धेरै राम्रो गरेर विरासत बनाएको डीडीसी अहिले किन घाटामा गयो भन्ने बुझ्नै कठिन भएको छ। बजारमा डीडीसीका उत्पादन उपभोक्ताले खोजी खोजी खाइरहेका छन्। दूध किनेर नाफामा बिक्री पनि भइरहेको छ, तर घाटा कसरी हुन्छ भन्ने प्रश्न नै गम्भीर छ। बजारमा उपभोक्ताले डीडीसीका उत्पादन खोज्दा नपाइने अवस्था समेत आएको देखिन्छ। उपभोक्ताको माग अनुसार उत्पादन बजार पठाउन के कुराले समस्या भइरहेको भन्ने पनि बुझ्नुपर्ने हुन्छ। मन्त्रीले भन्नुभयो, उहाँले मन्त्री भएर आएको दोस्रो दिनबाटै डीडीसीको समग्र अवस्था सुधारका लागि कदम चाल्ने काम भइसकेको बताउनुभयो। तत्कालीन निमित्त महाप्रबन्धकलाई हटाएर मन्त्रालयका सहसचिव सूर्य प्रसाद पौडेललाई महाप्रबन्धकको जिम्मेवारी दिइ पठाइएको छ। उहाँलाई दैनिक कार्य सञ्चालनसँगै अहिलेसम्मको के समस्या देखिएको छ भन्ने विषयमा प्रगति प्रतिवेदन पनि तयार गर्नु भनेको छु। उहाँले भन्नुभयो, समस्या पहिचान भएर आएपछि सुधारका कामहरू तत्कालै शुरू गर्नुपर्छ। यसरी धराशायी भयो डीडीसी शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक रहेको छ। न्याय नपाए बुटवल जानु शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। आम नागरिकका लागि मुलुकमा न्याय खर्चिलो छ। खर्चिलो मात्र होइन, पट्यार लाग्दो पनि छ। महिनौ होइन वर्षसम्म पनि न्याय निरूपण हुँदैनन्। अदालतको ढोका धाउँदा धाउँदै नागरिकको समय र पैसा सकिन्छ। न्याय नपाए गोर्खा जानु नेपाली उखान तत्कालीन गोर्खाका राजा राम शाहका पालामा सर्वाधिक चलेको उखान हो। तर अहिले लुम्बिनी प्रदेशका नागरिक न्याय नपाए बुटवल जानु भन्न थालेका छन्। कारण हो, उच्च अदालत तुलसीपुर बुटवल इजलासले नागरिकले अनुभूति गर्ने गरी न्यायिक कार्य सम्पादन गर्यो। बुटवल इजलासमा एक वर्ष नाघेका कुनै पनि मुद्दाहरू फैसला गर्न बाँकी छैनन्। सो इजलासलाई सर्वोच्च अदालतले 2073 सालमा नमूना अदालतको रूपमा पुरस्कृत गरेको थियो। के गर्यो बुटवल इजलासले उपशीर्षकमा अन्नपूर्णले लेखेको छ। अनलाइनबाटै नगदी रसिद, फैसला सुन्न वर्षौं पर्खिन पर्दैन, स्वचालित पेशी प्रणाली लागू, वैकल्पिक विद्युत लाइनको व्यवस्था, निवेदन फारामहरू निशुल्क उपलब्ध, फाराम भर्न नसक्नेलाई कर्मचारीबाटै सेवा, प्रभावकारी व्यवस्थापन र क्षमता विकास, कार्ययोजना बनाएर मात्र कार्य सम्पादन, तीन वर्षभित्र सबै मिसिल स्क्यान गर्ने लक्ष्य, हालसम्म 7,000 मिसिल स्क्यानिङ, मिसिल धुलाउने 3,000 लक्ष्य 8,000 पुग्यो, सबै चलानीहरू अनलाइनबाट, स्थानीय सरकारसँग प्रभावकारी समन्वय र 21 दिनभित्रै मुद्दा फैसला दिन सक्ने। न्याय नपाए बुटवल जानु शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। ललितपुरमा चारजनामा हैजा पुष्टि शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। ललितपुर स्थित गोदावरी नगरपालिका ठैबमा चारजनामा हैजा पुष्टि भएको छ। यसअघि एकजनामा मात्र हैजा पुष्टि भएको थियो। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका दुईजना बिरामीमा समेत हैजा पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर यदु चन्द्र घिमिरेले ललितपुरमा हैजा पुष्टि हुनेको संख्या चार पुगेको जानकारी दिनुभयो। सोमबार 16 वर्षका एक किशोरमा हैजा पुष्टि भएको थियो। ठैबमा रहेको सुधार गृहमा झाडा पाखाला लागेका बिरामीको परीक्षणमा हैजा पुष्टि भएको थियो। जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले ठैबको सुधार केन्द्रमा खानेपानीबाट हैजा सरेको बताउनुभयो। केन्द्रमा रहेको इनारमा ढलको पानी मिसिएको रहेछ। बाहिरको पानी मिसिएपछि हैजा देखा परेको भन्दै उहाँले उक्त इनार बन्द गरिएको जानकारी दिनुभयो। ललितपुरमा चारजनामा हैजा पुष्टि गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। सुधार गृहको इनारमा हैजाका जीवाणु, तीनजनालाई संक्रमण शीर्षकमा नयाँ पत्रिकाले यसै प्रसंगलाई समाचार बनाएको छ भने हैजा संक्रमितले सैयाबाटै सुईकुच्चा ठोकेपछि शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। 242 स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त, सिंहदरबार धाउँदै जनप्रतिनिधि शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। हरेक नयाँ आर्थिक वर्ष शुरू हुने बित्तिकै सिंहदरबारमा बेग्लै चहल पहल हुने गर्छ। सिंहदरबारमा हुने यो चहल पहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूको हो। नयाँ आर्थिक वर्ष शुरू भएसँगै स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन्। यो समस्या धेरै अघिदेखि र वर्षेनी आउने भए पनि यसको समाधानका लागि ठोस प्रयास हुन सकेको छैन। त्यसैकारण यस वर्ष पनि स्थानीय तहका अध्यक्ष र प्रमुखहरू आफ्नो नेतृत्वको सरकार चलाउन प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउन थालेका छन्। सरकारले स्थानीय तहमा कर्मचारी खटाउने सम्बन्धी मापदण्ड तर्जुमा गर्दैछ। उक्त मापदण्ड निर्माणमा ढिलाइ भएकाले कर्मचारी खोज्न जनप्रतिनिधि आफै सिंहदरबार धाउन थालेका हुन्। 242 स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त, सिंहदरबार धाउँदै जनप्रतिनिधि, गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। बर्दियाको बुराहान वाइल्डर नेस क्याम्प टाइम म्यागजिनको अद्भुत 100 गन्तव्यको सूचीमा शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। विश्वविख्यात अमेरिकी म्यागजिन टाइमले सन् 2024 भ्रमणका लागि छनौट गरेका अद्भुत 100 गन्तव्यको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको छ। निकुञ्जको बुराहान वाइल्डरनेस क्याम्प टाइमले सार्वजनिक गरेको सूचीको 16 नम्बरमा परेको हो। म्यागजिनले संसारभरका 100 महत्वपूर्ण होटल, रेस्टुरेन्ट, क्रूज, म्युजियम, पार्क लगायत समेटेर वाइल्डर्स ग्रेटेस्ट प्लेसेस 2024 सूची हिजो सार्वजनिक गरेको छ। बर्दियाको बुराहान वाइल्डरनेस क्याम्प टाइम म्यागजिनको अद्भुत 100 गन्तव्यको सूचीमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। खतराको सूचीमा पर्नबाट जोगियो लुम्बिनी शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। विश्व सम्पदा स्थल लुम्बिनी युनेस्को खतराको सूचीमा पर्नबाट तत्काललाई जोगिएको छ। नयाँ दिल्लीमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटिको 46 सेसनमा भारतले लुम्बिनीका विषयमा भएका कमी कमजोरी सुधार गर्न समय दिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेपछि लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव हालका लागि टरेको हो। युनेस्को वर्ल्ड हेरिटेज कमिटिको सेसनमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने वा नराख्ने भन्ने विषयमा बुधबार र बिहिबार छलफल भएको थियो। लुम्बिनीका विषयमा 63 मिनट छलफल भयो। बैठकमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले भन्नुभयो, कार्यकारिणी 21 मुलुकका प्रतिनिधिले लुम्बिनीका विषयमा आफ्नो मत राखे। लुम्बिनीका विषयमा कार्यकारिणी सदस्य 21 मध्ये 19 मुलुकले हिजो भारतको संशोधन प्रस्तावको समर्थन गरेका थिए। लेबनान र बेल्जियम भने भारतको संशोधन प्रस्तावको विपक्षमा उभिएका थिए। खतराको सूचीमा पर्नबाट जोगियो लुम्बिनी कान्तिपुरको अग्रपृष्ठको समाचार हो। काठमाडौँमा दैनिक 13 जोडीको सम्बन्ध विच्छेद शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। देशभरिका जिल्ला अदालत मध्ये सबैभन्दा धेरै मुद्दा पर्ने काठमाडौँमा एक वर्षमा दैनिक सरदर 13 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। देशभरिका अदालतको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै दर्ता मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्। काठमाडौँमा दैनिक 13 जोडीको सम्बन्ध विच्छेद, नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। मौद्रिक नीति आज शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले बजेट मार्फत तय गरेको 6% आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक कर्जा विस्तार हुने गरी आज नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। एक साता अघि नै ल्याउने तयारी रहे पनि सरकारको हस्तक्षेपले जारी हुन नसकेको मौद्रिक नीति आज सार्वजनिक गर्न लागि हो। मौद्रिक नीति आज कान्तिपुरले अर्थपृष्ठमा समाचार प्रकाशित गरेको छ। उत्पादनशील उद्योगको माग निरन्तर घट्दो शीर्षकमा कान्तिपुरले नै अर्थपृष्ठमा समाचार प्रकाशित गरेको छ। 5 दिनमा 73 अर्बको शेयर किनबेच शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले सहितको सरकार बनेपछि पूँजी बजार दैनिक जसो बढ़िरहेको छ। यो साता आइतबारदेखि बिहिबारसम्ममा मात्र 73 अर्ब 23 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। यो औसतमा प्रतिदिन 14 अर्ब 64 करोड़ रूपियाँको हो। 5 दिनमा 73 अर्बको शेयर किनबेच कारोबारले मुख्य समाचार बनाएको छ। अब कार्यक्रममा सम्पादकीय हवाई सुरक्षा सतर्कता शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। विश्वमै सुरक्षित आरामदायी र छिटो यात्राका लागि हवाई यातायात एकमात्र भरपर्दो माध्यमका रूपमा ख्याति प्राप्त छ। सानादेखि 100 जनासम्म यात्रु बोकेर उड्ने जहाजमा थोरै मात्र प्राविधिक गडबडी भएर दुर्घटनामा पर्यो भने यात्रु जीवित रहनु भनेको भाग्यको खेल मानिँदै आएको छ। हवाई इतिहासमा कहाली लाग्दो दुर्घटनाका समाचार विगतदेखि नै आइरहेकै छन्। दुःखको कुरा, नेपाली आकाश पनि सबैभन्दा धेरै हवाई दुर्घटना हुनेमा विगतदेखि नै गणना हुँदै आएको छ। हवाई उडानको 69 वर्षको इतिहासमा 108 साना ठूला दुर्घटना भएका छन् र यी दुर्घटनामा परेर 969 यात्रुको दुःखद निधन भइसकेको तथ्य सार्वजनिक भएको छ। हवाई सुरक्षा सतर्कता गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। घातक हवाई दुर्घटना शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ। विमान दुर्घटना नीतिगत र व्यवस्थापकीय सुधारको खाँचो शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। अनैतिक नियुक्ति शीर्षकमा नागरिकको सम्पादकीय छ भने अर्थ मन्त्रालयका नजरमा अर्थतन्त्र शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।